नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 30 गते मंगलबार, आषाढ़ कृष्ण पक्ष औंसी तिथि, तदनुसार 14 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज तसलागा 15। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। गोर्खापत्र दैनिकमा सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न निर्देशन शीर्षकको समाचार प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा यस्तो निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा संचालित जलन उपचार सेवा समेत सुदृढ़ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभयो। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभयो। बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नाम्सका उपकुलपति प्राध्यापक डाक्टर विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले जलन उपचार कक्ष भएका अस्पतालमा अझ प्रभावकारी सेवा सञ्चालन गर्न र सातवटै प्रदेशमा जलनका बिरामीको उपचार गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्रीले अस्पतालको सेवा सुधारको चासो व्यक्त गर्दै अस्पतालमा सरसफाई राम्रो हुनुपर्ने, बिरामीले सहज रूपमा सेवा पाउनुपर्ने र अस्पतालमा देखिने गरेको अनावश्यक भीड़ कम गर्ने उपाय खोज्न पनि निर्देशन दिनुभएको थियो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्रबाटै उच्च विशेषतायुक्त राहदानी वितरण शुरू शीर्षकको समाचार लिँदैछौ। नयाँ प्रविधि मार्फत उच्च विशेषतासहितको विद्युतीय राहदानी वितरण शुरू भएको छ। सरकारले अगाडि सारेको शासकीय सुधार र सुशासनको मार्गचित्र अनुसार बिचौलियामुक्त सार्वजनिक सेवा प्रवाह तथा वितरणको लक्ष्य अनुसार उच्च कोटीको राहदानी सेवा हिजोदेखि प्रदान गर्न शुरू गरेको हो। सरकारले शासकीय सुधारको बुदा नम्बर 21 र 26 नागरिकलाई छिटो सहज र बिचौलिया मुक्त सेवा उपलब्ध गराउन नागरिकता राहदानी राष्ट्रिय परिचय पत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवालाई डिजिटल तथा एकीकृत प्रणाली मार्फत सञ्चालन गर्ने, नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था गर्ने बाचा गरेको थियो। सबै नागरिक सेवा प्रक्रियालाई फेसलेस, समयबद्ध र डिजिटल प्रणाली मार्फत उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढ़िरहेकोमा राहदानी वितरण पनि प्रमुख पाटो भएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनुभयो। यसअघि नै बुदा नम्बर 27 अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा प्रयोग गरेर राहदानी घर दैलोमा पुर्याउने काम शुरू भइसकेको छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा रेमिटेन्स पाउने 6 खर्ब बढ़्यो शीर्षकको समाचार प्रमुख समाचारका रूपमा प्रकाशित छ। मुलुकको अर्थतन्त्रका आन्तरिक गतिविधि अझै अपेक्षित गतिमा चलायमान हुन नसके पनि बाह्य क्षेत्र भने थप बलियो बन्दै गएको छ। वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रलाई धानेको छ। पोहोरको तुलनामा रेमिटेन्स पाउने 6 खर्ब रूपियाँले बढ़ेको छ। चालू आर्थिक वर्ष 2082-83 11 महिना जेठ मसान्तसम्म विप्रेषण आप्रवाहले नयाँ कीर्तिमान कायम गर्दै 21 खर्ब 20 अर्ब 80 करोड़ रूपियाँ पुगेको छ। रेमिटेन्स आप्रवाह पोहोरको सोही अवधिको तुलनामा 5 खर्ब 86 अर्ब रूपियाँले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह 38.2% बढ़ेको हो। गत आर्थिक वर्ष 2081-82 सोही अवधिमा विप्रेषण आप्रवाह 15.6% मात्रै वृद्धि भएको थियो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै किन बारम्बार जलमग्न हुन्छ काठमाडौँ शीर्षकको समाचार लिँदैछौ। सानो वर्षा हुँदा पनि काठमाडौँका सड़क जलमग्न हुने गर्छन्। यो हरेक वर्षायाममा दोहोरिरहने समस्या हो। अलिकति पानी पर्ने बित्तिकै काठमाडौँका तीन कुनै माइतीघर, जमल, मित्र पार्क, पुतली सड़क, त्रिपुरेश्वर, भोटे बहाल, अनामनगर लगायतका सड़क जलमग्न हुन्छन्। सड़क विभागका कर्मचारीका अनुसार भारी वर्षा त परको कुरा, मध्यम वर्षा हुँदा पनि काठमाडौँका सड़क जलमग्न हुने गरेका छन्। पहिलो कारण हो सड़क विभागले पानी फाल्न बनाएका नाला र त्यसमा जोड़िने मंगाल। स्थानीय बासिन्दा, वड़ा कार्यालय तथा खानेपानी तथा ढल व्यवस्थापन विभागले त्यस्ता नाला र मंगालमा जथाभावी ढल जोड़दा यस्तो समस्या आएको ती कर्मचारीको दावी छ। आकाशे पानी सफा हुने भएकाले सजिलै बग्छ, तर ढलको पानी फोहोर र केमिकल युक्त हुने भएकाले बगाईमा ढिलाइ हुन्छ। वर्खामा आएको आकाशे पानीको सहज निकास हुने गरी अध्ययन गरेरै नाला बनाए पनि नाला र मंगालमा जथाभावी ढल जोड़ने गर्दा नालाले पानीको बहाव थ्योग्न सक्दैन र पानी सड़कमा बग्न थाल्छ, विभागका ती कर्मचारीले भन्नुभयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट अध्ययन विदा दुरूपयोगमा 13 करोड़ मात्र असूल शीर्षकको समाचार लिँदैछौ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा दुरूपयोग गरेर नफर्केका प्राध्यापकहरूले रकम फिर्ता गर्न चासो देखाएका छैनन्। त्रिवीले दुई पटकसम्म अध्ययन विदा उपभोग गरे पश्चात नियमअनुसार सेवामा नफर्केका प्राध्यापक कर्मचारीलाई सम्पर्कमा आउन सूचित गरेको थियो। एक वर्षको अवधिमा 62 जना मात्रै सम्पर्कमा आएर काम फिर्ता गरेका छन्। रकम फिर्ता गरेका छन्। अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिका प्रमुख सह प्राध्यापक जीवन काफ्रेले उनीहरूबाट 13 करोड़ 48 लाख रूपियाँ असूल उपर गरिएको बताउनुभयो। काफ्रेले संयोजकत्वको अध्ययन समितिले गत वर्ष 191 जना भन्दा बढ़ी शिक्षक कर्मचारी अध्ययन विदा लिएर विश्वविद्यालयमा नफर्केको फेला पारेको थियो। 200 भन्दा बढ़ीले अध्ययन विदा लिए पनि पढ़ाई पूरा नगरेको पाइएको थियो। त्रिवीले अध्ययन विदा दुरूपयोग गरी सेवामा नफर्केका र प्रमाणपत्र पेश नगरेका प्राध्यापक कर्मचारीबाट रकम असूल गर्ने घोषणा गरेको थियो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै बढ़न थाल्यो बजार भाउ, जेठमा मूल्य वृद्धि 5.22% शीर्षकको समाचार लिँदैछौ। वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धि दर पछिल्ला महिनामा उकालो लाग्न थालेको छ। सोही क्रममा गत जेठसम्म औसत मूल्य वृद्धि दर 5.22% रहेको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको जेठको तुलनामा यस वर्षको सोही अवधिमा मूल्य वृद्धि दर 2.5% बिन्दुले बढ़ी हो। गत वर्षको जेठमा यस्तो मूल्य वृद्धि दर 2.72% थियो। 2082 असारदेखि मंगिरसम्म मूल्य वृद्धि दर 1-2% हाराहारीमा थियो। पुसदेखि लगातार बढ़न थालेको मूल्य वृद्धि वैशाखमा 5.04% पुगेको थियो। जेठमा थप आकाशिएर 5.22% पुगेको हो। पछिल्ला महिनामा मूल्य वृद्धिको चुनौती बढ़दै गएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। आपूर्तिजन्य कारणले मूल्य वृद्धिमा दबावमा देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख सत्येन्द्र थिमिन्सिनाले स्वीकार गर्नुभयो। एकसाथ आगी मौद्रिक नीतिसँगै जारी वृहत अर्थतन्त्र सम्बन्धी प्रतिवेदनको आर्थिक परिदृश्य उल्लेख भए झैं पछिल्ला महिनामा आपूर्ति जन्य कारणले मूल्यमा केही दबाव देखिएको छ। उहाँले भन्नुभयो, बाह्य सूचकहरू थप बलियो हुँदै गएका छन् भने रेमिट्यान्स आप्रवाह निरन्तर बढ़िरहेकाले बजारमा निक्षेप बढ़ेको छ। यसले तरलता व्यवस्थापनमा थप चुनौती देखिन्छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट।
नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। बदलिदो मौसमले संकटमा मधेस शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। जलवायु परिवर्तन र तापमान वृद्धिका कारण निम्तिएको चरम मौसमी अनिश्चितताले यस वर्ष मधेस प्रदेशको कृषि प्रणाली गम्भीर संकटमा परेको छ। वैशाखको असमय वर्षा, हावाहुरी र जेठ असारको चर्को खडेरीका कारण धानको ब्याड राख्न र रोपाई गर्न ढिलाई हुँदा असार मसान्तसम्म मधेसमा जम्मा 33% मात्र रोपाई हुन सकेको छ। मनसूनको फेरबदल र भूमिगत जलस्तर निरन्तर खस्कदा धान र प्रमुख नगदे बाली आँपको उत्पादनमा भारी गिरावट आएको छ, जसले चालू आर्थिक वर्षमा मधेस प्रदेशको आर्थिक वृद्धि दर सातै प्रदेशमध्ये सबैभन्दा कम अर्थात 1.31% खुम्चिने प्रक्षेपण गरिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। मन्त्री चौधरीलाई किसानको प्रश्न, रोपाईपछि आएको 3 किलो मलले के गर्ने शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। हामीलाई रासायनिक मल ढिलो पठाउनु भएको छ, त्यहाँ पनि जम्मा 3 केजी। कठ्ठाको हिसाब लगाएर बाँड्दा 100 ग्राम पनि पुगेन। घरधुरीको हिसाबले बाँडफाँड गर्दा प्रत्येक घरधुरी 3 किलो भागमा पर्यो। यस्तो अवस्थामा खेती गरेर किसान कसरी माथि बढ़न सक्छन्? खैरहनी नगरपालिका 13 का वडाध्यक्ष कुलप्रसाद भूषालले किसानका समस्या बुझ्न चितवन पुग्नुभएकी कृषि पशुपन्छी तथा वातावरण मन्त्री गीता चौधरीलाई प्रश्न राख्दै भन्नुभयो। उहाँका अनुसार सो मल पनि किसानले रोपाई गरिसकेपछि पाएका छन्। खैरहनी नगरपालिका 13 लाई कृषि सामग्री लिमिटेडले असार 17 गते 96 बोरा डीएपी मल पठाएको थियो। धान जोन समेत रहेको यस क्षेत्रमा सो मल ज्यादै न्यून रहेको अध्यक्ष भूषालले मन्त्रीलाई सुनाउनुभयो। यो प्रसंग नागरिक दैनिकमा प्रकाशित छ। यसकारण कसैलाई लामखुट्टेले बढ़ी टोक्छ शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। गर्मी मौसम शुरू भएसँगै धेरैको एउटा साझा गुनासो हुन्छ, मलाई मात्र किन लामखुट्टेले बढ़ी टोक्छ। एउटै कोठामा बसेका मानिसमध्ये कसैलाई लामखुट्टेले धेरै सताउँछ भने कसैलाई खासै वास्ता गर्दैन। यस्तो हुनुको कारण के रगतको स्वाद फरक भएर हो? के कसैको रगत लामखुट्टेलाई बढ़ी मनपर्छ? होइन, कारण रगत नभएर शरीरबाट निस्कने जैविक गन्ध हो। वैज्ञानिक अनुसन्धान अनुसार मानिसको सास, शरीरको तापक्रम, पसिना र छालाबाट निस्कने विशेष गन्धले लामखुट्टेलाई आफ्नो शिकार पहिचान गर्न मदत गर्छ। केही मानिसको शरीरबाट निस्कने विशेष गन्धले लामखुट्टे अत्यन्तै आकर्षित हुन्छन्। मानिसलाई टोक्न भालेभन्दा पोथी लामखुट्टे बढ़ी सक्रिय हुन्छ, किनकि पोथी लामखुट्टेलाई अण्डा उत्पादनका लागि आवश्यक प्रोटीन प्राप्त गर्न रगत चाहिन्छ। लामखुट्टेले करिब 10 मिटर टाढाबाटै मानिसलाई पहिचान गर्न सक्छ। उसले दृष्टि र गन्धको सहायताले लक्ष्य खोज्छ। मानिसको सास र छालाबाट निस्कने कार्बन डाइअक्साइडका आधारमा लामखुट्टेले आहारा पहिचान गर्छ। मानिसले सास फेर्दा बाहिर निस्कने कार्बन डाइअक्साइडका कारण लामखुट्टेले मानिस नजिक छ भन्ने चाल पाउँछ। वयस्क मानिसले बालबालिकाले भन्दा बढ़ी कार्बन डाइअक्साइड फाल्ने भएकाले लामखुट्टे उप्रति बढ़ी आकर्षित हुने वैज्ञानिक अध्ययनको निष्कर्ष छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। सम्पत्ति छानबिन आयोगले भन्यो छानबिन रोकिँदैन शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। सम्पत्ति छानबिन आयोगले राजनैतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन नरोकिएको स्पष्ट पारेको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशलाई लिएर विभिन्न भ्रम फैलिएको भन्दै आयोगले बहालवाला न्यायाधीश, नेपाली सेना तथा संविधानले छुट्टै व्यवस्था गरेका केही पदाधिकारी बाहेक अन्यको हकमा लागू नहुने बताएको हो। आयोगका अनुसार नेपाल सरकारको 2083 वैशाख 2 गतेको निर्णयबाट सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, छानबिन तथा प्रतिवेदन पेश गर्ने उद्देश्यले सम्पत्ति छानबिन आयोग गठन गरिएको थियो। आयोगको गठन संविधान तथा कानून विपरीत रहेको दावी गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवाल समेतले दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले असार 26 गते अन्तरिम आदेश जारी गरेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। भूकम्पले टहरोमा पुर्यायो, पहिरोले ज्यानै लियो शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर 17 कार्तिक 2080 6.4 म्याग्निच्युडको भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा पुर्यायो। 3 वर्षदेखि अस्थायी टहरामा बसिरहेका तीनै भूकम्प पीड़ित अहिले पहिरोको चपेटामा परेका छन्। भेरी नगरपालिका 2 राङसीमा आइतबार राति खसेको पहिरोले भूकम्प पीड़ितको टहरासहित स्थानीय 60 वर्षीय जयशीला शाहको ज्यान गएको छ। पहिरोमा उहाँकी 40 वर्षीय छोरी मेनुका शाह थापा र 7 वर्षीय नातिनी टीका थापा घाइते भएका छन्। स्थानीयवासीले तत्काल उद्धार गरी उनीहरूको ज्यान बचाएका थिए। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। राङसीमा मात्र 60 घर परिवार अस्थायी टहरामा छन्। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। बर्ड फ्लूको त्रासले कुखुरा उद्योग धराशायी, खसी राँगा माछाको मूल्यमा भारी वृद्धि शीर्षकको समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। देशभर फैलिएको बर्ड फ्लूको संक्रमणले नेपालको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। एकातिर लाखौं कुखुरा नष्ट हुँदा किसान र उद्योगीहरू बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् भने अर्कोतर्फ बजारमा खसी राँगा र माछाको मासुको मूल्य अस्वाभाविक रूपमा बढ़ेको भन्दै उपभोक्ताहरू आक्रोशित बनेका छन्। बजार अनुगमन प्रभावकारी हुन नसक्दा व्यवसायीहरूले मनपरी मूल्य लिएको आरोप उपभोक्ताको छ। पछिल्लो 1 महिनामा काठमाडौँ उपत्यकासहित विभिन्न शहरमा खसीको मासु प्रति किलो 1300 देखि 1400 बढ़ेर 1800 देखि 1900 पुगेको उपभोक्ताहरू बताउँछन्। राँगाको मासु 500 देखि 600 बढ़ेर 700 देखि 850 पुगेको छ भने माछाको मूल्य पनि 400 देखि 500 बढ़ेर 600 देखि 700 प्रति किलो पुगेको छ। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। फ्रान्स र स्पेनबीच हेभी वेट भिडन्त शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। स्पेन आफ्नो धारिलो रक्षा पंक्तिको मदतमा बुधबार फ्रान्सको बलियो आक्रमण शक्तिलाई रोक्ने प्रयासमा रहनेछ। यो रहनेछ विश्वकप 2026 पहिलो सेमी फाइनल खेल। यो 2 ठूला टीमबीचको हेभी वेट भिडन्त रहनेछ। युरोपको च्याम्पियन र डिडियर डेस च्याम्पको फ्रान्सेली टीमबीच टेक्सासमा खेल हुनेछ। यसलाई केहीले फाइनल अगाडिको फाइनलको संज्ञा दिएका छन्। निलो कुनामा हुनेछ फ्रान्स र यसको अन्तिम चारको यात्रा आफैमा आक्रामक रहेको छ। टोलीसँग आक्रमणका लागि एकभन्दा बढ़ी विकल्प छन्। त्यसको नेतृत्व कप्तान केलियन एम्बाप्पे स्वयंले गरिरहेका छन्। यी खेलाड़ीले 6 खेलमा 8 गोल गरिसकेका छन्। एम्बाप्पेलाई आक्रमणमा साथ दिने अन्य खेलाड़ी छन् बायर्न म्युनिकका माइकल ओलिस, पेरिस सेन्ट जर्मेन पीएसजीका बालोन डियर विजेता ओस्मन डेम्बेले र डेसायर डो। रातो कुनामा स्पेन रहेको छ। टोलीको सेमी फाइनल यात्रा समयमित छ। टीमको बढ़ी जोड बलमाथि अत्यधिक नियन्त्रण हो। प्रशिक्षक लुइस डे ला फुन्टेको नेतृत्वमा स्पेनले आफ्नो पारम्परिक र वास्तविक ट्रेडमार्क खेल खेलिरहेको छ। जहाँ फ्रान्सको खेल व्यक्तिगत उत्कृष्ट प्रदर्शनमा टिकेको छ, त्यही स्पेन भने टीम प्रदर्शनका आधारमा रहेको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रममा आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।